الحق المبين قاسم الجبارين مبير الظالمين مدرك الحاربين رب الشهداء والصديقين والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد اللهم صل على محمد وآل محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا اللهم صل على محمد وآل محمد سيما لا بقية الله في الأراضين وحجته إلى العالمين عجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد أما بعد فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد بسم الله الرحمن الرحيم إنهم يرونه بعيدا ونراه قريبا 1442 ہجرا کے ایام عزا کی آج ساتویں مجلس ہے اور چونکہ مجالس چاند رات سے شروع ہوئی ہیں تو آج 6th of محرم 6 محرم کی تاریخ ہے اور ہماری گفتگو کربلا کے جہاد کے پارٹ 2 کے بارے میں ہو رہی ہے. کربلا کے جہاد کا پارٹ 1 تو 61 ہجرا میں آقا سرکار سید الشہداء امام حسین علیہ السلام کی شہادت اور اہل حرم کی اسیری کے ساتھ ہوا, لیکن اس کا پارٹ 2 وہ ہے جسے ہم اور آپ عاشورے کے دن یہ کہہ کے یاد کرتے ہیں کہ وَجَعَلْنَا وَإِيَّاكُم مِّنَ الطَّالِبِينَ بِسَارِهِ مَعَا وَلِيِّهِ الْإِمَامِ الْمِهْدِيَ مِنْ آلِ محمد علیہ السلام, کہ اللہ ہمیں امام زمانہ کی آرمی میں شامل کرے. اور یہ پارٹ 2 اس وقت ہوگا کہ جب ظہور امام زمانہ ہوگا. اگرچہ ظہور امام زمانہ از اے سیکرٹ آف اللہ, ایک بھید ہے, ایک راز ہے جو کسی کے علم میں نہیں ہے, لیکن ہمیں اور آپ کو مینٹلی پریپیئر کرنے کے لیے اور فزیکلی بھی پریپیئر کرنے کے لیے احادیث میں بہت ساری اس کی سائنس بیان کی گئی. اور جس وقت ہم ان سائنس آف ظہور پر غور کرتے ہیں تو قرآن کریم کی وہ آیت جس کی ابھی میں نے تلاوت اپنے خطبے میں کی, دل کہتا ہے کہ شاید بس اس کا ٹائم قریب آ گیا. آیت کا ترجمہ یہ ہے کہ انہم یرونہ بعیدا, یہ کافر انکار کرنے والے منع کرنے والے یہ سمجھ رہے ہیں کہ ابھی اس بات کو بہت ٹائم باقی ہے, بعید بہت دور ہے, لیکن خدا کہہ رہا ہے وہ نراہ قریبا. اللہ سبحانہ و تعالی اپنے لیے کہہ رہا ہے کہ ہم دیکھ رہے ہیں کہ یہ بہت قریب ہے. اور سائنز آف ظہور سے تو ہمیں یہ آئیڈیا ہو رہا ہے کہ ظہور بہت قریب ہے, لیکن دعا تو ہماری ہر لمحے, ہر منٹ, ہر سیکنڈ, ہر اوکیجن پر یہی. رات کو سوتے ہیں تو یہ دعا کر کے سوتے ہیں کہ بس اب ظہور ہو جائے. صبح اٹھتے ہیں تو شاید یہ خیال کر کے ہم اپنی نیند سے اور بستر سے اٹھتے ہیں کہ ظہور ہو گیا ہے, اس لیے ہماری آنکھ کھل گئی. ہر لمحے, ہر سیکنڈ مومن کو ظہور کے لیے تیار رہنا. لیکن جیسا کہ میں کل رات کی مجلس میں یہ بیان کر رہا تھا कि साइंस ऑफ जहूर सब एक कैटेगरी की नहीं है, अलग अलग किस्मों की साइन है, कुछ कंफर्म है, कुछ कंडीशनल है, कुछ बहुत वीक है। और साइन ऑफ जहूर को समझना हमारे सामने, अब मैं इस्लाम का एक, शरीयत का एक बहुत अहम मसला बता रहा हूं जो हमारे आज के टॉपिक के बारे में नहीं, पूरे दीन के बारे में। जब कोई हदीस हमारे पास आती, कोई भी हदीस, तो उसमें हमें दो चीजें उसको चेक करना होता है। नंबर एक, ये हदीस ऑथेंटिक है कि नहीं, जिसके लिए हम उसके नरेटर और रावियों को चेक करते हैं। अच्छा, ये काम इतना आसान नहीं है, ये हर आदमी नहीं कर सकता, ये हर आलिम के लिए भी पॉसिबल नहीं, ये मुश्तहिद और मराजे का काम होता है। तो एक तो हदीस के रावी चेक करते हैं, नरेटर्स, कि क्या ये हदीस इमाम ने इरशाद फरमाई है, कि किसी ने इमाम के नाम से झूठी बात बयान कर दी, शायद गुजराती में कहते होंगे खोटी बात। और फिर अगर ये कंफर्म भी हो जाए कि इमाम ने यही इरशाद फरमाया, ये हदीस इमाम की है, तो देखना पड़ता है कि जो हदीस की वर्डिंग है उसका मीनिंग क्या है। क्या जो हम उसके मीनिंग निकाल रहे हैं यही सही है, कि इसमें कोई और भी इसके मीनिंग निकल सकते हैं। अच्छा, कुरान करीम जो है उसमें हमें सिर्फ एक काम करना है, कुरान में हमें यह नहीं चेक करना है कि ये जो आयत इस वक्त कुरान में लिखी है ये वाकान अल्लाह ने नाजिल की है कि बाद में किसी ने इसको ऐड कर दिया। ये कुरान इस वक्त जो हमारे पास है कंप्लीट वही है जो जिब्राइल अमीन लेकर नाजिल हुए थे। लेकिन उसमें हमको ये गौर करना है कि जो आयत हमारे सामने आई, इस आयत के जो मीनिंग आम लोग ले रहे हैं, दूसरे उलमा इसके जो मीनिंग ले रहे हैं, क्या वही इसके मीनिंग है कि नहीं। अब ये भी एक एक्सपर्ट का काम है, लेकिन बहरहाल ये गौर करना होता है। हदीस के अंदर दो प्रॉब्लम, ये भी चेक करना होता है कि ये हदीस है कि नहीं, और अगर ये इमाम का फरमान है, वर्डिंग है, तो फिर इसका जो मीनिंग हम निकाल रहे हैं क्या यही मीनिंग इसमें से निकल रहे हैं। बहुत सारे मुज्तहिदीन के फतवे, मराजे के फतवे इसलिए भी अलग अलग हो जाते हैं कि हदीस दोनों के पास अथेंटिक है। कभी कभी तो देखिए इसलिए इख्तलाफ हो जाता कि एक हदीस है एक मर्जे के पास अथेंटिक है, दूसरे के पास वो हदीस अथेंटिक नहीं। और कभी है कि दोनों के पास अथेंटिक है, लेकिन मर्जे ए कहता है कि इसके मीनिंग ये है, मर्जे बी कहता है कि इसके मीनिंग ये। तो सनदन व दलालतन, अब ये बहुत मैंने गलत बात इस वक्त छेड़ दी, यानी एक आम मजलिस का ये सब्जेक्ट टॉपिक नहीं होना चाहिए। जहूर की जो हदीसें, साइंस ऑफ जहूर जो है उसके अंदर भी ये चीजें हमको देखना पड़ती। अच्छा, आप देखिए जहूर इमाम जमाना की सबसे कंफर्म साइन, बिल्कुल ऑथेंटिक, जिसमें कोई शक नहीं है, कंफर्म साइन है जहूर इमाम जमाना की, वो क्या, वो है रसूल खुदा का दुनिया में आना, ऐलान रिसालत करना और इस्लाम को हम तक पहुंचाना। ये जहूर की कंफर्म निशानी, क्योंकि मैंने इससे पहले भी एक दो मजलिसों में इशारे किए कि इमाम जमाना के जहूर का तस्किरा तो एक तरह समझिए आदम से शुरू हो चुका है। हजरत हाबील की मजलूमाना शहादत के बाद भी ये बताया गया कि इसका असल रिवेंज किसको लेना। तो अब जब इमाम जमाना का जिक्र अंबिया के बीच में भी है, तो वहां भी साइंस ऑफ जहूर डिस्कस होती हैं। अब मैं फॉर एग्जांपल कह रहा हूं, एग्जैक्ट ये रिवायत तो नहीं, कि मसलन हजरत नूह ने अपने जमाने में अपने मोमिनों से कहा कि वो आखिर में वो अल्लाह की आखिरी उज्जत आएगी। लोगों ने पूछा उसका साइन ऑफ जहूर क्या, कहा उसका साइन ऑफ जहूर है पैगंबर इस्लाम। तो अब ये बिल्कुल कंफर्म निशानी है साइन ऑफ जहूर। लेकिन जब हम ये लफ्ज सुनते हैं कि साइन ऑफ जहूर, तो हमारे दिमाग में आता है कि साइंस ऑफ जहूर का मतलब यह है कि यह निशानी पूरी होगी और फौरन इमाम आ जाएंगे। खुद ब खुद हम कनेक्ट कर लेते हैं कि साइंस ऑफ जहूर का मतलब है कि उसके विद इन एक वीक, दो वीक, महीना, दो महीना, चले एक साल के अंदर इमाम आ जाएंगे। हमें ये तो पता ही नहीं होता। बहुत सारी साइंस ऐसी रिवायतों में आई कि उसमें और इमाम के आने में 100 साल हो सकते हैं, 1000 साल हो सकते हैं। जैसे खुद पैगंबर इस्लाम का ऐलान रिसालत, या मसलन एक साइन ऑफ जहूर जो रिवायतों में नहीं आई, लेकिन एक एग्जांपल के तौर पे मैं पढ़ रहा हूं। ये एग्जांपल सपोज वाली नहीं है, फर्ज नहीं है, एक्चुअल बात है ये। लेकिन साइन ऑफ जहूर जो है बेसिकली तो हमारे नजदीक वही ऑथेंटिक है जो हदीसों में आई। बट समटाइम्स इमाम जमाना की अपने किसी शिया से मुलाकात हुई, बड़े बड़े उलमा से मिले हैं, मुश्तहदीन से मिले हैं, मराजे से मिले हैं, लेकिन नॉन उलमा से भी इमाम की मुलाकात हुई, और वहां उसने सवाल किया कि मौला आप कब जाहिर होंगे, तो इमाम ने उसका जवाब दिया। वो भी एक तरह की साइन ऑफ जहूर है, लेकिन ये हदीस वाली नहीं, ये एक आदमी का वाकया। अच्छा, अब इसके अंदर चूंकि आज की दुनिया फ्रॉड की दुनिया है, आज की दुनिया चीटिंग की दुनिया, और ये आज की बात नहीं है, ये पहले से चला आ रहा, तो अगर इस तरह से इमाम इसकी इजाजत दे देते कि जो आकर ये कहे कि वो मुझसे मुलाकात करके आया है उसकी बात मान लो, तो सच्चा तो एक ही होता, 1000 झूठे आदमी आ जाते कि जी हमने इमाम से मुलाकात की। इसलिए इमाम ने ये चैप्टर ही क्लोज कर दिया और कहा है कि जब कोई ये कहे कि उसने मुझसे मुलाकात की है, तो तुम उसकी बात पर, तुम्हारे लिए उसकी बात पर यकीन नहीं करना। लेकिन फिर हमारे पास इतने बड़े बड़े उलमा और मराजी और मुश्तहदीन के वाकयात हैं कि हम इसका टोटल डिनाई भी नहीं कर सकते। अब वो एक अलग बहस हो जाएगी, हमारा टॉपिक चूंकि ये सब्जेक्ट नहीं है इसलिए इसको छोड़ दूं। लेकिन छोटा सा वाकया पढ़ रहा हूं, ये रियल वाकया है, एक्चुअल वाकया, और ये वाकया मैंने खुद भी एक बहुत काबिल एहतराम आलिम से सुना, और एक और काबिल एहतराम आलिम ने एक और हवाले से इसको कंफर्म किया। बंबई में, आपके यहां से तो करीब है अहमदाबाद से, वॉकिंग डिस्टेंस तो नहीं है, लेकिन बहरहाल बंबई, मुझे पता है कि आप गुजरात के हैं, बंबई महाराष्ट्र में है, लेकिन बंबई में एक बहुत ही काबिल एहतराम आलिम गुजरे थे, शेख साहब, शेख मोहम्मद हसन नजफी, जो बंबई के खोजा कम्युनिटी में शेख साहब कहलाते थे। 1967 में उनका इंतकाल हुआ। मुझे यह भी पता है कि असल में उनके वालिद बंबई आए थे और उसके बाद खुद शेख साहब, और एक तवील अरसे तक बंबई की खोजा कम्युनिटी शेख साहब की तकलीद भी करती थी। अब ये शेख मोहम्मद हसन नजफी साहब के छोटे भाई शेख मोहम्मद हुसैन नजफी, इनसे मेरी मुलाकात हुई, मुझे इनकी ज़ियारत का मौका मिला मस्कत में। जब मैं 1983 में पहली बार मस्कत मजलिसे पढ़ने गया था, तो उस वक्त बहुत बूढ़े थे, बुजुर्ग थे, लेकिन मस्कत में थे, पर काबिल एहतराम खानवादे के काबिल एहतराम आलिम थे, तो मैं उनकी जियारत के लिए गया, उन्होंने मुझे ये वाकया सुनाया। उस वक्त भी कुछ ऐसे हालात हो रहे थे कि ऐसा महसूस हो रहा था कि जहूर बहुत करीब आ चुका है। खास तौर पर उस वक्त मिस्र का जो प्रेसिडेंट अनवर सादात जिस तरह मारा गया, तो बिल्कुल हमको ऐसा लगा कि जैसे वो जो एक हदीस में आया था कि मिस्र का हुक्मरान मारा जाएगा, तो बिल्कुल हमको लगा कि जैसे वही हमारी आंखों के सामने वो सीन आ गया। जैसे सऊदी अरब के इस वक्त के जो हालात हैं और फिर किंग अब्दुल्ला की मौत, तो बाज रिवायतों में जो आखिरी जमाने में सऊदी अरब की हालत बताई गई है, तो बिल्कुल हमको ऐसा लग रहा है कि जैसे ही दोनों मैच कर रहे हैं। जबकि मैं बात कर रहा हूं 1983, बहुत पुरानी बात भी नहीं। उन्होंने मुझे ये वाकया सुनाया और हमारे यहां पाकिस्तान के एक बहुत ही काबिल एहतराम आलिम दीन थे, हाल ही में उनका इंतकाल हुआ, अल्लामा तालिब जौहरी साहब। उन्होंने भी एक बार मुझे खुद पर्सनली ये बताया कि हाँ, ये तो बुक भी मेरी लाइब्रेरी में मौजूद है जिसमें ये वाकया लिखा। और वाकया ये है कि एक आलिम को, ये वाकया होगा तकरीबन आज से 110 साल पुराना, या 100 साल समझिए, 100 साल पुराना वाकया, 1442 हिजरा है ये वाकया, तकरीबन 1342 हिजरा के करीब। नजफ के एक बहुत ही मुकद्दस आलिम, उन्हें एक शौक हुआ कि मैं इमाम जमाना से मुलाकात करूं। अब ये पता है कि इमाम जमाना से मुलाकात ये हमारे अख्तियार में नहीं है, हमारा मन नहीं चलेगा। हम रिक्वेस्ट कर सकते हैं, हम दुआ कर सकते हैं, हम आमाल कर सकते हैं, लेकिन फिर मर्जी इमाम की है। तो इन्होंने अपनी सारी कोशिश की और ऐसे बहुत से वाकयात ऐसे मशहूर या मुकद्दस उलमा के हैं कि हम उनको झूठा भी नहीं कह सकते। और चूंकि वाकयात में भी कोई ऐसी खिलाफ दीन बात नहीं, कई वाकयात हैं अलग अलग। इस वक्त जो मैं बात कर रहा हूं उसका ताल्लुक साइन ऑफ जहूर से। तो बहरहाल वो कुछ अमल भी हैं, कुछ दुआएं हैं, कुछ 40 दिन के अमल हैं। अल्लामा हिली का वाकया तो बहुत मशहूर है कि जब प्रॉब्लम आता तो 40 शब बुध वो मस्जिद सहला में जाते, तो बहुत सारे इसके अमल। बट फिर बता दू कि वो अमल का मतलब ये नहीं है कि अब कंफर्म इमाम मुलाकात करेंगे। इमाम हमारे पाबंद नहीं, वो हमारी एफर्ट है, इसके बाद मर्जी इमाम की। इन आलिम की इमाम जमाना से मुलाकात होगी। अच्छा, अब ये वाकया इतना लेंदी है कि बाकायदा इस पर एक छोटी सी किताब लिख दी गई, जो खुद अल्लामा तालिब जौहरी साहब ने मुझे बताया कि उनकी लाइब्रेरी में है। अलबत्ता ये बात भी तकरीबन जहां तक मुझे याद पड़ता है 1977 या 78 की। अब ये आलिम दीन जिनका मैं वाकया बता रहा हूं, वो बहुत कोई फेमस मर्जे या मुश्तहिद नहीं है, तो मैं नाम नहीं लेता हूं। उनके इमाम जमाना से मुलाकात होगी और उन्होंने इमाम जमाना से कई सवाल पूछे। उसमें एक सवाल यह भी था कि मौला, आपके जहूर की कोई ऐसी साइन बताइए जो किताबों में ना हो। इमाम जमाना ने इरशाद फरमाया कि मेरा जहूर होगा अलहाज सैयद अबुल कासिम अलखुई की मर्जियत के बाद। और खैर, इस मीटिंग में इन आलिम ने और कई सवाल किए और मीटिंग खत्म हो गई। ये नजफ के नहीं थे। अब इसके बाद जब ये मीटिंग खत्म हो गई तो ये फिर नजफ अशरफ तशरीफ लाए और नजफ में उन्होंने तलाश करना शुरू किया कि इस नाम का कौन मर्जे। पता चला कि इस नाम का तो कोई मर्जे नहीं, इस नाम का कौन मुश्तहिद है, मर्जे से एक लेवल नीचे। कहा कि नहीं, इस वक्त जितने मुश्तहिदीन नजफ में हैं इस नाम का तो कोई नहीं। तो अब इन्होंने ये इंक्वायरी शुरू की कि जो नजफ में स्टूडेंट्स हैं रिलीजियस एजुकेशन के, उनमें इस नाम का कौन है? अच्छा, नजफ कोई बहुत बड़ा कॉस्मोपॉलिटियन शहर नहीं है कि न्यूयॉर्क की तरह से या एलए की तरह से या बंबई की तरह से उसकी इतनी आबादी हो कि आप कहें कि ये तो इम्पॉसिबल है। और जबकि ये बात है 100 साल पहले की, उस वक्त तो वैसे भी नजफ का हौजा भी स्टूडेंट्स इतने ज्यादा नहीं थे जितने अब आज हो गए। अब ढूंढना शुरू किया क्योंकि खुई ये जो है कोई टाइटल नहीं है, कोई सरनेम नहीं है, एक इलाके का नाम है, तबरेज के गांव का नाम है, तो वहां के कितने स्टूडेंट हैं मालूम हो जाता है। इस वक्त भी हौजा इल्मिया नजफ हो या हौजा इल्मिया कुम हो, स्टूडेंट से भरा पड़ा। लेकिन अगर आपको इलाका मालूम हो जाए कि मसलन भावनगर का कोई आदमी आपको ढूंढना है, एक स्टूडेंट भी मिल जाए भावनगर का, तो उससे आपको ट्रेस हो जाएगा कि यहां और कौन कौन से लोग भावनगर के, नहीं भावनगर तो मैं गलत कह गया, जमालपुर के मसलन। तो अब ये खुई इलाका पता चला कि हाँ अभी एक 20-22 साल का 24 साल का एक स्टूडेंट है यहां पे, जिसका नाम भी अबुल कासिम है और जिसका ताल्लुक भी उसी इलाके से, वो खुई कहलाता है। अब ये गए जाके उससे मुलाकात की, 22-24 साल की एज होगी, और जो देखा और कुछ बातें की, कुछ चीजें इमाम ने ऐसी बताई थी जो इन्होंने पब्लिक को भी नहीं बताई। इमाम ने कुछ ऐसी साइन बताई थी इस स्टूडेंट की, पहचान गए, यकीन हो गया कि ये वही। इन्होंने एक सवाल ये किया कि भाई क्या तुम हज कर चुके हो? कहा कि नहीं, मैं तो एक स्टूडेंट हूं और 100 साल पहले का स्टूडेंट। नजफ के अंदर 100 साल पहले हौज़ा इल्मिया में कितनी गुर्बत थी, खाने को नहीं होता था किसी के पास। आपने अक्सर सुना होगा हमारे कुछ बड़े बड़े मराजी और मुज्तहिदीन मरहूम के कजा नमाज और रोजा करके उसके जरिए से फिर वो मरजियत तक पहुंचे। कितने बड़े बड़े उलमा, अल्लामा तालिब जौहरी साहब भी अपने कुछ दोस्तों के बारे में बताते हैं कि नजफ के लोग जो फ्रूट खाने के बाद छिलके बाहर फेंक देते थे, उसको उठा के उसी को धो के उसी को खाना बना के खाया करते थे। गर्ज ये कि उस माहौल में किसी से ये कहना कि तुमने हज किया, एक रिलीजियस स्टूडेंट जिसके पास रोटी के पैसे नहीं, तो उस नौजवान ने जवाब दिया कि हज दुआ है, तमन्ना है, लेकिन दूर दूर तक कोई चांस नजर नहीं आ रहा। कहा कि अच्छा सुनो, मैं तुम्हें बहुत दूर से ढूंढता हुआ पहुंचा हूं और इस वक्त तुम्हें 3 चीजों की मुबारकबाद देना चाहता हूं। नंबर 1, और किसी के बारे में मैं कहूं कि ना कहूं, तुम्हारे बारे में कहता हूं यकीन के साथ कि तुम सैयद हो, क्योंकि इमाम जमाना ने तुम्हें सैयद कहा। नंबर 2, और तुम्हें यह खुशखबरी देना चाहता हूं, गुड न्यूज, कि तुम हज करोगे, क्योंकि इमाम जमाना ने तुम्हें अलहाज कह के याद किया। तुम कह रहे हो तुमने अब तक हज नहीं किया और इमाम ने तुम्हें अलहाज कहा है, हाजी, तो यह मेरी तरफ से खुशखबरी। और तीसरा यह है कि एक ना एक वक्त आएगा कि तुम मर्जे बनोगे। अभी तो यह हुज्जतुल इस्लाम लेवल का भी नहीं है, एक बहुत टफ टाइम होता है, उसके बाद आयतुल्ला बनना और आयतुल्लाह के बाद फिर मर्जे यानी आयतुल्लाहिल उज़्मा बनना, और फिर भी हर एक के लिए मुमकिन नहीं होता है। तो कहा कि ये मैं तुम्हें तीसरी खुशखबरी देता हूं कि तुम यकीनन मर्जे बनोगे, इसलिए कि इमाम जमाना ने तुम्हारी मर्जियत को अपने जहूर की एक निशानी करार दिया। अच्छा ठीक है, अब यह वाकया तो अपनी जगह। अच्छा, अब आपको मालूम है कि इमाम जमाना ने इनको मर्जे कहा था, और आगा खुई की शख्सियत अच्छा बहुत पुरानी नहीं है कि मैं ये बात कहूं तो आप कहें पता नहीं मौलाना हमारे परदादा के, सकर दादा के, लकर दादा के जमाने का वाकया सुना रहे हैं। इस मजमे में भी कुछ ऐसे लोग होंगे जो आगा खुई की तकलीद कर चुके होंगे और आगा खुई का जमाना उन्होंने देखा होगा,
बल्कि मेरे हिसाब से बहुत सारे लोग होंगे, कुछ नहीं। अब आगा खुद मराजे तो शिया तारीख में बहुत गुजरे, और गैबत इमाम जमाना जब से स्टार्ट हुई आज तक मरजियत हमारे यहां बिल्कुल कंटिन्यू हुई, बीच में कोई गैप नहीं आया। मगर आगा खुई की मरजियत एक यूनिक किस्म की मरजियत बन गई, इन मानों में कि आज भी इराक में और ईरान में भी किसी काफी हद तक किसी मुश्तहिद का या किसी आलिम का जब वो कोई ये बताना चाहे कि मैंने इल्म दीन हासिल किया है, फखर के साथ एक जुमला कहते हैं कि मैं आगा खुई से पढ़ा हुआ हूं। अब जैसे दुनियावी तालीम के एतबार से इंग्लैंड की दो यूनिवर्सिटियां बहुत मशहूर हैं, मैं ऑक्सफोर्ड या कैम्ब्रिज, डिग्रियां सब जगह एक जैसी मिलती होंगी, लेकिन अगर कोई ऑक्सफोर्ड या कैम्ब्रिज से वही डिग्री लेके आया वो फखर के साथ कहेगा कि मैं कैम्ब्रिज का स्टूडेंट हूं, मैंने ऑक्सफोर्ड से डिग्री ली है। अमेरिका में भी हार्वर्ड और बर्कले तो हमारे यहाँ इंडिया पाकिस्तान में बहुत मशहूर है, येल यूनिवर्सिटी है, और भी होंगी, तो यूनिवर्सिटियां तो हजारों होंगी, मगर दो तीन यूनिवर्सिटियां ऐसी होंगी कि जो वहां का स्टूडेंट हो यह बड़ी उसके लिए प्रेस्टिजियस चीज होगी, और पब्लिक के लिए भी ये स्टेटस इस वक्त आगा खुई का है। जिसे भी इराक के अंदर यह बताना हो कि मैंने कुछ इल्म हासिल किया है, बड़े फख्र के साथ कहता है मैं आगा खुई का शागिर्द रह चुका हूं या उनके शागिर्द का शागिर्द रहा हूं। और यही ईरान के अंदर भी एक बड़ी तादाद नजर आएगी, एक आइकॉन बन गए हैं मरजियत के। लेकिन इमाम जमाना ने फरमाया मेरा जहूर उनके बाद होगा। अब जब यह वाकया मैंने आज से कई साल पहले एक बार पढ़ा था, ज्यादा नहीं पढ़ा, लोगों ने यह नतीजा निकाला कि इसका मतलब यह कि बस आगा खुई का जमाना है और उसमें इमाम आ जाएंगे। तो मुझे याद है कि 1992 में आगा खुई का इंतकाल हुआ, तो 94 में किसी ने मुझसे कहा कि मौलाना आपने तो भैया वाकया बड़ा जोर और शोर के साथ पढ़ा था, तो दो साल तो हो गए आगा खुई के इंतकाल को, अब तक तो इमाम जमाना कह रहे थे कि अलहाज सैयद अबुल कासिम अल खुई की मरजियत के बाद में जाहिर होऊंगा, तो दो साल तो हो गए। अच्छा चलें, ये एक वाकया तो ऐसा है कि मैंने आपको दो ऑथेंटिक सोर्स बताए, फिर भी इमाम की हदीस तो नहीं, यानी इमाम की हदीस से मेरी मुराद है वो 11 इमाम जो हमारे सामने जाहिर थे। तो चले इसको तो कोई कह सकता है कि जी वो कोई हदीस तो है नहीं इसलिए हमें इस पर भरोसा नहीं है, लेकिन यही प्रॉब्लम कई हदीसों में आए, का फला वाकये के बाद मेरा बेटा जाहिर होगा, जब ये वाकया पेश आएगा तो बेटा जाहिर होगा, अनवर सादात जैसा वाकया, किंग अब्दुल्ला की मौत जैसा वाकया। तो साइंस ऑफ जहूर की जो हदीसें, पहले तो देखना पड़ता है कि ये हदीस का स्टेटस क्या है, और फिर ये देखना पड़ता है कि अगर ये कंफर्म्ड साइन भी है तो इसके एक्चुअल मीनिंग क्या है। लफ्ज बाद तो आप हजार साल बाद भी चल सकता है, जैसे अगर मैं अपने बारे में कहूं कि मैं 11वें इमाम के बाद आया हूं तब भी सही, लोग ये समझेंगे नहीं शायद वही आदमी बाद का लफ्ज इस्तेमाल करे जो दो चार साल का गैप, ऐसा तो नहीं। तो साइंस ऑफ जहूर पे हमें कई एंगल से गुफ्तगू करना है, जिनमें से एक पहलू इस वक्त मैंने आपके सामने पेश किया, और आज जो ये बात आ गई आगा खुई वाले वाकये की, उसकी एक वजह यह भी थी कि थोड़ा सा आज हमें मरजियत के हवाले से बात करना है, लेकिन कल रात की मजलिस वाली हदीस को आगे बढ़ाते हुए। आखिरी जमाने की निशानी अल्लाह का रसूल बता रहा, और जिसको मैंने कल रात की मजलिस के आखिर में शुरू किया था, वो वाली हदीस जो है वो तो मैंने इसलिए उसको उसका सिलेक्शन किया कि वो बरादरान अहले सुन्नत के पास भी है, उनके रावियों से हमारे पास भी है, छठे इमाम से, नहजुल बलागा में भी इशारा। लेकिन यही वाली हदीस कुछ और किताब में
ذرا ڈیٹیل کے ساتھ ہے. ہاں وہ پھر نہج البلاغہ میں بھی نہیں ہے اور وہ برادران اہل سنت کے ہاں بھی شاید نہ ہو. تو وہ کل والی حدیث ہی کو لیکن اس کا جو دوسرا ورژن ہے اس کے اعتبار سے بات کرتے ہیں کہ اللہ کے رسول کہہ رہے ہیں کہ آخری زمانے کی نشانی وہ یہ ہے کہ بہت سارے ایسے مرد ہوں گے جو عورتوں جیسے بنیں گے اور بہت ساری عورتیں ہوں گی جو مردوں جیسی بنیں گی. تشبہ. اور اللہ کی لعنت ان مردوں پر بھی ہو, اللہ کی لعنت ان عورتوں پر بھی ہو. اور آخری زمانے میں ایسی عورتیں ظاہر ہوں گی کاشفات ناریات, ان کے جو لباس پہنے ہوں گی لیکن ان کا سارا جسم نظر آ رہا ہوگا. ڈریسنگ کا یا لباس کا کام ہے جسم کو چھپانا, ٹو کور دا باڈی. لیکن پیغمبر فرما رہا ہے کہ آخری زمانے ایسی عورتیں آئیں گی جو لباس تو پہنے ہوں گے, ڈریس تو ہوگا ان کے بدن پر, لیکن وہ ڈریس بدن چھپانے کے بجائے بدن کو ظاہر کر رہا ہوگا. تو وہ اپنے گھروں سے یہ لباس پہن کے اگر خود سے نکلیں گی تو ان پہ اللہ کی لعنت ہو, اور اگر اپنے شوہروں کی اجازت سے نکلیں گی تو ان کے شوہروں پہ اللہ کی لعنت ہو. اب یہ وہ حدیث جو میں پڑھ رہا ہوں, اس میں تین بار لفظ لعنت آیا, دو ٹکڑے تو ہو گئے. ایسے مرد ہوں گے جو عورتوں جیسے بنیں گے, عورتیں ہوں گی جو مردوں جیسے بنیں گی, اللہ کی لعنت. ایسی عورتیں ہوں گی جو گھر سے باہر نکلیں گی ایسے ڈریس پہن کر کے, ڈریس پہنا ہوا بھی ہے اور جسم نظر بھی آ رہا. اب یہ لعنت یا تو ان عورتوں پر ہے یا ان کے مردوں پر ہے. پہلی والی لعنت دونوں پر ہے, دوسری والی لعنت کا آئیدر اپنی مرضی سے نکلی ہیں تو ان پر, گھر والوں کی اجازت سے یا شوہر کی مرضی سے نکلی ہیں تو شوہر پر. ایسے الٹے دماغ کے شوہر بھی تو آج کل ہے نا, کہ بیوی حجاب کرنا چاہتی ہے شوہر منع کرتا ہے کہ نہیں حجاب نہیں کر سکتی, میرے دوستوں کے سامنے جانا ہے تو بغیر حجاب کے جانا ہو. اچھا حدیث کا پہلا ٹکڑا بھی ذرا سا جب بات ہو گئی ہے تو سمجھا دوں, مرد عورتوں جیسے بنیں گے, عورتیں مردوں جیسا بنیں گی. اب اس کے کئی میننگ ہو سکتے ہیں. حدیث سمجھنا یہ بھی ایک سائنس ہے, اور مرد ساری زندگی اسی میں گزارتا ہے. ایک زمانے میں گزرا ہے ایک ایسا ٹائم پیریڈ ہمارے یہاں انڈیا پاکستان میں اسپیشلی, کہ جہاں پہ عورتوں کو ایجوکیشن سے دور کیا جاتا تھا, ان کو قطعاً تعلیم نہیں دی جاتی تھی. کہا جاتا تھا ان کو دعائیں پڑھنا اور قرآن پڑھنا بھی مت سکھاؤ, کیونکہ اگر انہوں نے قرآن پڑھ لیا اور دعائیں پڑھ لی تو ہو سکتا ہے کہ زیادہ ٹائم اس کو لگائیں, شوہر کی خدمت نہ کریں. شوہر اگر ان کو روکے تو گناہگار ہوگا, قرآن سے روک رہے ہو, نہ روکے تو اس کے اپنے کام ختم رک جائیں گے. ایک زمانہ تھا, یہ انڈیا اور پاکستان کا ماحول تھا. اچھا اسی وقت, اب یہ آپ نہیں کہہ سکتے کہ جی وہ تو ساری دنیا میں اس وقت ایسا ہی ہوگا, نہیں, اسی زمانے میں اسی ٹائم پیریڈ میں عراق میں ایران میں خواتین مجتہد بن رہی تھیں اور مجتہد تھیں. اب شہید اول کا زمانہ کتنا, 1000 سال پرانا یا 800 سال پرانا, شہید اول کی اپنی بیٹی مجتہدہ تھی, اور ایسی کہ جب ان سے شہید اول سے کوئی خواتین کے ریلیٹڈ مسئلہ پوچھا جاتا تھا, کہتے تھے میری بیٹی سے پوچھو, میرا فتویٰ اس سے نہیں پوچھو, اس کا فتویٰ اس سے پوچھو. علامہ ہلی کے گھر میں ایک وقت میں 18 خواتین مجتہدہ تھی. علامہ مجلسی کی اپنی بہن آمینہ بیگم, ملا صالح مازندرانی کی بیوی, خود مجتہدہ تھی. ایک وقت میں نام لینا شروع کر دوں تو یہ شیعت میں نہیں تھا, یہ اہل بیت کے دین میں نہیں تھا. وہاں تو حوضے میں خواتین برابر سے اجتہاد کی منزل پر تھیں. ہمارے یہاں انڈیا پاکستان میں کچھ ماحول تھا, میں بہت پرانی بات بھی نہیں کر رہا ہوں,
मैं अपने बचपने की बात कर रहा हूं, आप लोग मुझको बहुत पुराना समझ रहे होंगे, लेकिन मैं इतना पुराना हूं नहीं। मैं अपनी फैमिली में कई लोगों को जानता हूं, अपनी बेटियों को तालीम दिलाने को ये कहकर तैयार नहीं होते थे। आर्गुमेंट देखिए, जनाबे फातिमा कौन से स्कूल में गई थी, हमारी बेटियां तो उनकी सीरत पे चलेंगी। वाह वाह, सीरत में से भी लिया आपने तो कौन सा पहलू लिया, जिसकी अपनी बेटी आलिमा गैर मुअल्लिमा हो, जिसको जरूरत ही ना हो किसी टीचर के पास जाने की, और उसकी मिसाल हम दे दें अपनी बच्चियों से। सीरत का पहलू लेना है तो औलाद की तरबियत का लीजिए, सीरत का पहलू लेना है शौहर की खिदमत लीजिए, सीरत का पहलू लेना है तो हिजाब का हुक्म लीजिए। खैर, जरा सा मजलिस का जो ट्रैक था वो चेंज हो रहा है, मैं वापस आता हूं। कहा जी वो मर्दों को तालीम हासिल करना है, औरतों को तालीम नहीं हासिल करना है, आखिरी जमाने में औरतें पढ़ने लगेंगी, ये वो बनेंगी मर्दों जैसी। गलत, जॉब या बिजनेस का औरत को नहीं करना चाहिए। अच्छा, इस्लाम की पहली औरत खदीजा ताहिरा अपने जमाने की बेहतरीन बिजनेस वुमेन, खैर औरत को नहीं करना चाहिए। आखिरी जमाने में औरतें घर से निकल के जॉब भी करेंगी, प्रोफेशनल भी बन जाएंगी और बिजनेस भी करेंगी, ये इन पे अल्लाह के रसूल ने लानत भेजी, तो कोई हराम काम नहीं। इस्लामी माशरे में तवील अरसे तक, सऊदी अरब में तो बहुत ही रिसेंट पास तक, औरत गाड़ी नहीं चला सकती। कई मर्दों का काम है, जी देखिए वो औरत गाड़ी चला रही है, ये रसूलुल्लाह ने कहा कि आखिरी जमाने की औरतें मर्दों जैसी बनेंगी। ये सारी चीजें इस्लाम में जायज भी हैं और पहले से चली भी आ रही है, राइज भी थी। ये हमारे इंडिया पाकिस्तान में जो बहुत सारा हिंदू कल्चर का इन्फ्लुएंस, सॉरी टू से, बात सादात घरानों में भी आ गया। कल्चर तो इसी तरह आता है ना, उसके नतीजे में। मैं अक्सर इस हदीस का अपने अल्फाज में इंटरप्रिटेशन करता हूं, हाँ, कि ये जो पैगंबर ने कहा मर्द औरतों जैसे और औरतें मर्दों जैसे बनेंगी, मर्द के चेहरे पे अल्लाह ने दाढ़ी पैदा की है, औरत के चेहरे पे नहीं पैदा की है। अगर मर्द दाढ़ी को शेव करता है तो वो औरतों जैसा बन रहा है, और औरत के सर पे अल्लाह ने हिजाब की शक्ल में चादर रखी है, मर्द का हिजाब है मगर वो इस चादर टाइप का नहीं है। औरतें ये अपना सर की चादर वाला हिजाब उतार फेंकेंगी तो मर्द दाढ़ियां शेव करके औरतों जैसे बनेंगे, औरतें अपना हिजाब उतार फेंकेंगी और मर्दों जैसे बनेंगी, इन पे अल्लाह की लानत। और ये बात सही भी, यानी अगर ये वाली हदीस ना भी होती हमारे पास जो आखिरी जमाने की है, तब भी दाढ़ी शेव करने वाले पे अल्लाह की लानत है कि नहीं, बेहिजाब घूमने वाली औरत पे अल्लाह की लानत है कि नहीं। और फिर दूसरी हदीस तो बहुत वाज़े कि लिबास होगा और ऐसा लिबास होगा कि जिस्म छुपेगा कम, एक्सपोज ज्यादा होगा। बाद औकात तो ऐसे बेहुदा ड्रेसिंग होते हैं कि शायद, अब देखिए मेरे जुमले को पकड़िएगा नहीं, कि शायद बिल्कुल कपड़े ना पहने तो इतना अजीब ना लगे जितना इस किस्म के कपड़े में इंसान को एक टेम्पटेशन सी आती है। लेकिन खैर, मैं तो ये तो हदीस पूरी करने के लिए बातें मैंने दोहरा दी। अगर राजी हैं घर वाले तो उन पे लाना। अच्छा, लानत, आप तो ये लफ्ज आजकल बार बार सुन रहे हैं इसलिए मैं इसकी डिटेल में नहीं जा रहा हूं कि लानत इज नॉट अ गाली, कोई कर्सिंग नहीं, कोई गाली नहीं है। लानत का मतलब यह है कि इस पर अल्लाह की रहमत नहीं होगी। अब बात समझ में भी आ जाती, जो अल्लाह का हुक्म तोड़ के जा रहा हो, जो अल्लाह की मुखालिफत करके जा रहा हो, उस पर अल्लाह की रहमत कैसे। और फिर आखिरी जमाने में हलाल खुदा को हराम, हराम खुदा को हलाल अपनी ख्वाहिश से करेंगे, शराब को हलाल कर देंगे। शराब हर दौर में पी गई, कौन सा जमाना ऐसा है जब मुसलमान शराब से महफूज रहे थे। मस्जिद नबवी तक में शराब पी गई थी पैगंबर के बाद, जब यजीद की आर्मी ने अटैक किया था। लेकिन फर्क है, शराब पीना अलग है, पहले शराब को हलाल करना, یہ جائز چیز. پیغمبر نے کہا دو حدیثیں, ایک میں ہے کہ ڈرنک کے نام پر, ایک میں ہے دوا کے نام پر. ہم اپنے بچپنے میں سنا کرتے تھے کہ جی بچے کو ونٹر میں برانڈی پلایا کرو, اس سے اس کا سینہ بہت مضبوط ہوتا. اس کا سینہ مضبوط کر رہے ہیں اور اس کا ایمان کمزور کر رہے ہیں. سود بیاج آخری زمانے میں لیا جائے گا, دیا جائے گا, ہر طور میں لیا دیا گیا. آخری زمانے میں پہلے اس کو حلال کریں گے پروفٹ کے نام پر. ایک صاحب کھڑے ہوں گے اور کہیں گے کہ مولانا اگر میرے پاس 1,000,000 کا ایک مکان ہے اور میں اس کو کرائے پہ چڑھاؤں اور رینٹ میرے پاس آئے, وہ حلال ہے؟ ہم نے کہا حلال ہے. کہا اب یہی 1,000,000 بجائے مکان خریدنے کے ڈائریکٹ میں نے کسی کو کرائے پہ دے دیا کہ لے جاؤ 1,000,000 اور منتھلی مجھے اتنا دیتے رہنا, یہ کیوں حرام ہو گیا؟ میرے پاس ٹائم نہیں ہے کیونکہ 40 منٹ ہو گئے مجلس کے, اور آج تو کربلا کے اس شہید کا تذکرہ ہے کہ جس کا غم کا بیان بھی بہت زیادہ لمبا ہوتا. اور کہا کہ آخری زمانے میں یہ گانا بجانا, ناٹ میوزک, میوزک نہیں, سنگنگ, آخری زمانے میں اس کو حلال کیا جائے گا انٹرٹینمنٹ کے نام پر. اور جب انٹرٹینمنٹ کے نام پہ حلال ہے تو بہت شوق کے ساتھ لوگ اس کے اندر انوالو ہوں گے. رشوت, برائبری, آخری زمانے میں اس کو حلال کیا جائے گا گفٹ کے نام پر. ہمارے یہاں پاکستان میں ایک ٹرم استعمال ہوتی ہے, کوئی آپ نے الیگل کام کرایا, سامنے والے کو پیسے دیے کہ بچوں کی مٹھائی کے لیے. اب کتنے واقعات تاریخ اسلام کے میرے پاس ہیں, ٹائم نہیں ہے, میں بہت پریشان ہو گیا. یہ حرام کو حلال کریں, بڑے بڑے حرام, یہ چاروں گناہ کبیرہ ہیں, یہ حلال ہو جائیں گے آخری زمانے میں ہر آدمی. یعنی دوسرے الفاظ میں اس کا مطلب یہ ہے کہ آخری زمانے میں شریعت بچوں کا ایک کھیل بن کے رہ جائے گی, جس کا دل چاہے گا شریعت میں انٹرفیئر کرے گا. اسلام نے ایک سسٹم بنایا, وہ سسٹم جو جنگ صفین میں تھا, جب مولائے کائنات کے مقابلے میں معاویہ نے نیزوں پہ قرآن بلند کیے, وہ قرآن بھی کہاں تھے, خالی پتھر تھے, لیکن وہ کپڑا جو تھا وہ لگ رہا تھا اس کے اندر قرآن ہے, اور کہا کہ آؤ اس قرآن سے فیصلہ کریں. اور مولا کے لشکر میں کچھ لوگوں نے کہا بات تو بالکل صحیح, مولا کہتے رہے لیکن مجھے بھی تو دیکھو, انا القرآن و ناطق, بولتا قرآن ہوں میں, میں بھی تو قرآن ہوں اور بولتا قرآن ہوں, یہ تو خاموش قرآن ہے. ایک اسلام نے سسٹم بنایا نا کہ ایک بولتا قرآن ہے, وہ تمہیں بتائے گا کہ شریعت کیا. اور جب امام زمانہ غیبت میں گئے تو ان مراجے کو اپنا نائب بنا کے گئے کہ میں جا رہا ہوں تو تم کو ایسے ہی چھوڑ کے نہیں جا رہا ہوں, یہ تمہیں بتائیں گے دین کیا. لیکن آخری زمانے میں کیا ہوگا, جو پہلے زمانے میں ہوا کہ مولا کہتے رہے کہ قرآن ناطق موجود ہے, لوگوں نے کام نہیں مانیں گے. بات معاویہ صحیح کہہ رہا ہے کہ وہ جو کاغذ پہ لکھا ہوا قرآن ہے, آؤ اس سے فیصلہ کرا. اور آج بھی یہی ہوگا, گوگل کا سرچ انجن اٹھایا اور اس نے کہا ایک مرتبہ میں آیت ٹائپ کرتا ہوں, خود ہی فتویٰ دیتا ہوں. یہ بہت لمبی بات ہے جو اتنی چند منٹ میں پوری نہیں ہوگی, لیکن چونکہ مجھے منزل مصائب پر آنا, تو یہ جو ایک فراڈ آج کل کیا جا رہا, یا یہ کہ شریعت کو ایک کھلونا بنا لیا گیا. اللہ کا سب سے قیمتی دین, جس کے لیے 1,24,000 انبیاء نے قربانی دی, جس کے لیے 12 اماموں نے قربانی دی, جس کے لیے معصومہ کونین سلام اللہ علیہا نے قربانی دی, آج ہر ایک کے ہاتھ میں آ گیا. جس کو چاہے حلال کرو, جس سے چاہے حرام کرو, جیسا چاہے آرگومنٹ کرو. اور اس کے پیچھے بھی بہرحال مقصد یہی ہے کہ اس طرح سے مرجے سے قوم کو کاٹ دینا, جب لیڈر اور قوم کے بیچ میں گیپ آ جائے نا, وہ قوم کبھی آگے نہیں بڑھتی. اور یہی وہ پلاننگ تھی جو کربلا میں کی گئی. کربلا بہت امپورٹنٹ انسٹیٹیوشن ہے جو ہمیں ہر قسم کے میسج دیتا ہے. کربلا میں ایک میسج یہ بھی ملا, لشکر یزید بہت زیادہ پریشان تھا کہ ہم کل کربلا میں 30,000 کی فوج لے کر حسین سے جنگ کریں گے عاشور کے دن, مگر حسین کی فوج میں ایک سپاہی عباس ایسا کہ یہ اکیلا عباس ہمارے پورے لشکر کو شکست دے سکتا. جیسا کہ میں نے سیکنڈ مجلس میں عرض کیا تھا, فرسٹ آف محرم کی مجلس میں, ایک مسلم ابن عقیل نے سارے کوفے کی فوجوں کو شکست دے دی. تو یہ تو عباس ہیں جو مسلم سے بھی زیادہ بہادر ہیں. تو یہ عباس سے بہت پریشان تھے کہ جب تک حسین کے لشکر میں عباس ہیں ہم نہیں جیت سکتے. اب ان کو یہ تو نہیں معلوم تھا نا کہ کل حسین عباس ہی پر پابندی لگا دیں گے کہ سب کو جنگ کرنا ہے تمہیں نہیں کرنا. عباس کی تلوار سے ہی لوگ ڈر رہے ہیں. تو اب پلاننگ ہوئی کہ کسی طرح عباس کو حسین سے الگ کر دوں. چنانچہ آپ کو معلوم ہے کہ صبح عاشور شمر نے آ کر ایک آفر کی اور ایک مرتبہ کہا کہ کہاں ہے میری بہن کی اولادیں. کوئی رشتہ نہیں عباس اور شمر کا, کیونکہ شمر کا تعلق اسی قبیلے سے ہے جس سے جناب ام البنین کا تعلق ہے, اور یہ ایک عربوں کا پرانا طریقہ تھا اور آج بھی انڈیا پاکستان میں کئی جگہوں پہ ایک خاندان کے یا ایک کٹم کے یا ایک برادری کے لوگ سارے مرد جو ہیں وہ عورتوں کو بہن کہتے ہیں, بہنیں مردوں کو بھائی کہتی ہیں. اچھا شمر کا ایکچوئل تعلق بھی نہیں تھا, کیونکہ یاد رکھیے کہ اسلام میں رشتہ بنتا ہے جب وہ بیٹا حلال زیادہ ہو. حلال کی اولاد نہ ہو تو کوئی رشتہ نہیں بنتا ہے. تو وہ تو پڑا ہوا پایا گیا, قبیلے والوں نے پالا, اسی میں رہا تو کہلائے جانے لگا کہ یہ بھی اسی قبیلے کا. جیسے شیطان فرشتوں کے درمیان رہا تو گویا اس پر بھی ایک لیبل آ گیا کہ یہ اس کو بھی فرشتہ ہی سمجھ لو. اب آ کے کہتا ہے کہ میری بہن کے بیٹے کہاں. عباس تو اس بے حیا سے بات ہی نہیں کرنا چاہتے. آقا حسین نے بھیجا کہ جاؤ, وہ رشتے داری کے نام پہ آ رہا ہے تو رشتے داری کا اتنا کم از کم احترام کر لو کہ اس کی بات سن لو. جھوٹا رشتہ بنا کے آیا تو احترام کر لو. ہم اپنے سگے اور حقیقی اور جو ریئل رشتہ ہے اس کا کوئی احترام نہیں کرتے. عباس گئے تو آپ کو پتا ہے کہ اس نے کہا کہ میں تمہارے لیے ابن زیاد کے پاس سے امان نامہ لے کر آیا ہوں, تمہاری جان مال عزت کسی کو خطرہ نہیں ہے, تمہیں کوئی نقصان نہیں ہوگا, تم چلے جاؤ. اور عباس نے کہا میرا آقا حسین. کہا نہیں حسین کو تو نہیں چھوڑے. عباس نے کہا تف ہے تیرے امان نامے پر. واپس آ گئے. لیکن یہ کیا شمر کو کون سی ایسی محبت یا ہمدردی عباس علمدار سے تھی؟ یہ تھا عباس کو حسین سے الگ کرنا, لیڈر کو اور قوم کو الگ کرنا. آج مرجعیت کے حوالے سے یہی کام ہے, یہ باتیں بعد میں ہوں گی. عباس علمدار کو آج یاد کرنے والے, عباس کے نام پر اپنی حاجتیں طلب کرنے والے, عباس کے لقب باب الحوائج سے پورا پورا فائدہ اٹھانے والے, سقائے کربلا عباس سے اپنے لیے بھی سقائی طلب کرنے والے, کم از کم یہی ایک میسج عباس کے حوالے سے لے لیں. میدان کربلا کے ایک عجیب سپاہی کا نام عباس. علی کی دعا ہے. بڑی دعائیں کر کے علی نے عباس کو اللہ سے مانگا ہے. مانگنے والا علی جیسا ہو, دینے والا اللہ ہو, دعا علی کی دعا ہو, عباس ہی ہمارے سامنے آئے گا. کل رات کی مجلس میں ایک جملہ میں نے کہا تھا, آج اسی جملے کو میں آگے بڑھاتا ہوں. علی اکبر شبیہ رسول خدا. اچھوں کے فوج یزید کو رسول خدا یاد دلانا تھے, وہ بہت 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 دعوے کرتے تھے نا کہ ہم مسلمان ہیں, ہم رسول کا کلمہ گو ہیں, ہم رسول والے. اس لیے علی اکبر کو اس طرح سے سامنے پیش کیا گیا, ورنہ عباس بھی شبیہ علی مرتضی ہیں. اگر وہ شبیہ رسول خدا ہیں تو یہ شبیہ علی مرتضی ہیں. اور اب میری دوسری محرم کی میری دوسری مجلس جو پہلی محرم کو پڑھی تھی, یاد کیجئے. کیا یاد کیا کیجئے, ہر مومن کو معلوم ہے, میں نے کوئی نئی بات کوئی تھوڑی بتائی. علی کے چہرے کو دیکھنا عبادت ہے, اور عباس کا چہرہ اور علی کا چہرہ ایک ہے. تو علی کے چہرے کو دیکھنا عبادت ہے, یہ حدیث بتا رہی ہے کہ عباس کے چہرے کو دیکھنا بھی عبادت. اور علی کا چہرہ خالی, یہ ایک حدیث نہیں ہے کہ نظر و الی وجہ علی عبادہ. ہمارے پاس تو اس حوالے سے کئی حدیثیں, من اراد ان ينظر، دوسری حدیث میں من احب ان ينظر الى اسرافیل فی حیبته و میکائیل فی رتبته و جبرائیل فی شانه و آدم فی علمه و نوح فی فهمه و ابراہیم فی خلته و الى یعقوب فی حزنه و الى یوسف فی جماله و عیسیٰ و اذا و الى موسی فی حیبته و مناجاته و الى یحیی فی زہده و الى یونس فی ورعه و الى ایوب فی صبره و الى عیسیٰ فی عبادته و الى محمد فی حسبه و خلقه فلینظر الى علی ابن ابی طالب. من ارادا، جو یہ ارادہ کرتا، یا دوسری حدیث میں من احبا، جو یہ پسند کرتا کہ وہ اسرافیل کو ان کی حیبت کے ساتھ دیکھے، اور میکائیل کو ان کے رتبے کے ساتھ دیکھے، اور جبرائیل کو ان کی شان کے ساتھ دیکھے، اور آدم جنہیں اللہ نے ملائکہ کے مقابلے میں علم دیا، آدم کو علم کے ساتھ دیکھے، نوح کو ان کے فہم کے ساتھ دیکھے، ابراہیم کو ان کی خلت کے ساتھ دیکھے، موسیٰ کو ان کی حیبت و مناجات کے ساتھ دیکھے، یعقوب کو ان کے غم کے ساتھ دیکھے، یوسف کو ان کے حسن جمال کے ساتھ دیکھے، ایوب کو ان کے صبر کے ساتھ دیکھے، یحییٰ کو ان کے زہد کے ساتھ دیکھے، یونس کو ان کے تقوی کے ساتھ دیکھے، عیسیٰ کو ان کی عبادت کے ساتھ دیکھے، محمد کو ان کے خاندان اور ان کی سیرت کے احساس دیکھے، تو اسے چاہیے کہ وہ علی ابن ابی طالب کے چہرے پہ نگاہ ڈال دے. یہاں پہ 99 انبیاء کی خصوصیات ایک چہرے پہ جمع ہو گئی، مگر عباس شبیہ علی، یعنی عباس کا چہرہ بھی وہ ہے جہاں آپ کو اسرافیل کی حیبت بھی ملے گی، جہاں میکائیل کا رتبہ بھی ملے گا، جہاں جبرائیل کی شان بھی ملے گی، جہاں پہ آدم کا علم بھی ملے گا، عباس کے چہرے پہ آپ کو نوح کا فہم بھی ملے گا، عباس کے چہرے پہ ابراہیم کی خلت بھی ملے گی، عباس کے چہرے پہ یعقوب کا غم بھی ملے گا، عباس کے چہرے پہ یوسف کی خوبصورتی اور جمال بھی ملے گی، عباس کے چہرے پہ موسیٰ کی مناجات بھی ملے گی، عباس کے چہرے پہ ایوب کا صبر بھی ملے گا، عباس کے چہرے پہ یحییٰ کا زہد بھی ملے گا، عباس کے چہرے پر یونس کا تقویٰ بھی ملے گا، عباس کے چہرے پہ عیسیٰ کی عبادت بھی ملے گی، عباس کے چہرے پہ محمد مصطفیٰ کا حسب و نسب و اخلاق و سیرت بھی ملے گی صلی اللہ علیہ وآلہ وسلم. کسی معمولی شخصیت کا نام نہیں عباس. اور میدان کربلا میں ایک مرحلہ وہ آتا جہاں علی کو دیکھنے والوں کو علی یاد آ گئے. وہ جملہ بیان کرنے سے پہلے صرف اتنی سی بات عرض کروں، یہ عباس جو اتنے خوبصورت ہیں کہ قمر بنی ہاشم کہلاتے ہیں، جو اتنا علم رکھتے ہیں کہ فقیہ اہل بیت کہلاتے ہیں، جن کے چہرے کے حوالے سے بھی ہمارے پاس علی والی حدیثیں آئیں، جن کے علم کے حوالے سے بھی. ایک حدیث مولا کے علم کے بارے میں، ذق رسول اللہ علما ذق، جس طرح پرندہ اپنے بچے کو دانہ بھراتا ہے اس طرح رسول نے علی کو علم دیا. اور ٹھیک یہی حدیث انہی الفاظ کے ساتھ مولا عباس کے بارے میں کہ علی نے عباس کو اس طرح سے علم دیا جیسے پرندہ اپنے بچے کو دانہ بھراتا. عباس دنیا کی تاریخ کا ایسا جرنیل آپ کو کبھی نہ ملے گا جو 72 کی چھوٹی سی فوج کو 30,000 کے لشکر سے لڑائے اور پورا دن جنگ ہوتی رہے. 30,000 کے سامنے 72 ہیں کیا؟ آدھے گھنٹے میں جنگ ختم ہو جانا چاہیے، پورا دن. اور پھر بھی اگر خود عباس کو اجازت مل جاتی تلوار چلانے کی تو کربلا کا نقشہ ہی کچھ اور ہوتا. عباس کے اتنے فضائل آپ نے سنے، لیکن اب سب سے بڑی فضیلت یہ سن لیجیے کہ اہل بیت کے اتھار ساری دنیا کی مشکل کشاں. ہمیں کوئی پریشانی پیش آتی ہے ہم دوڑ کے کہاں جاتے ہیں؟ یا علی کا دروازہ پکڑتے ہیں یا زہرا کی چوکھٹ پہ جا کے بیٹھ جاتے ہیں. اہل بیت کا گھرانہ پوری دنیا کو مشکل کشاں ہے، اور عباس اہل بیت کے مشکل کشاں. عباس مشکل کشاؤں کے مشکل کشاں. اہل بیت کے گھر میں اگر کسی کو پریشانی پیش آتی ہے وہ عباس کو پکارتا، زینب کبریٰ ہو تو ان کے دل کا چین عباس، ننے ننے معصوم بچے ہوں تو ان کو سہارا ہے عباس. جب تک عباس زندہ تھے بچے کہتے رہے الاتش الاتش پانی پانی، بچے پیاسے تو اس کے بعد بھی رہے لیکن پھر کسی نے پیاس کا لفظ استعمال نہیں کیا جب عباس مارے. اور تو اور وہ روایت جو میں 12 محرم سوئم کی مجلس میں پڑھتا ہوں، جب چوتھے امام نے آ کے کربلا کے شہیدوں کے لاشیں دفن کی تو عباس کے قبر میں اتر کے عباس کے سینے پہ سر رکھ کے کہا چچا آپ نہ رہے تو آج آپ کی بہنیں بے پردہ. امام زمانہ تک، اس زمانے میں کون تھا امام زمانہ؟ چوتھے امام. امام زمانہ تک اگر کسی کو، امام زمانہ تک اگر کسی کو یاد کر رہے ہیں تو وہ عباس. امامت کا سہارا ہے عباس، زینب کا سہارا ہے عباس، بچوں کا سہارا ہے عباس، میدان کربلا کا سب سے بڑا مجاہد. مگر عجیب بات یہ کہ وہ عباس جو اکیلے اور تن تنہا صبح سویرے جنگ شروع ہوتے ہی جنگ جیت جاتا، اسی عباس کو تلوار چلانے کی اجازت نہیں مل رہی. ہم اور آپ کبھی کبھار اس کیفیت سے گزرتے ہیں کہ اپنی کوئی چھوٹی حاجت ہوتی ہے، بار بار دعا کرتے ہیں، دعا قبول نہیں ہوتی، ہم پہ کیا گزرتی؟ عباس کو آ کے دیکھیے کہ فجر سے جو جہاد شروع ہوا ہے، جب کوئی مجاہد میدان میں مرنے جاتا ہے پہلے عباس آتے ہیں، آقا پہلے مجھے اجازت دی، حسین منع کر دیتے. یہاں تک کہ جوانہ نے بنی ہاشم کا وقت آ گیا، ذرا سوچی اکبر مرنے جا رہے ہیں اور عباس زندہ، کس طرح یہ عباس برداشت کرے؟ آن محمد عباس کی شہزادی زینب کبریٰ کے شہزادے اور لال چلے گئے مقتل میں مرنے کی اور عباس کو اجازت نہ ملی. عباس کے آقا حسن کا یتیم قاسم ٹکڑے ٹکڑے بدن، عباس کو اجازت نہ ملی. جب کبھی بھی کوئی مجاہد جاتا ہے، خصوصاً جوانہ نے بنی ہاشم، عباس طلب کے آتے، مولا پہلے مجھے مقتل میں جانے دی، مولا اپنی گود کے پالوں کے لاشیں نہیں اٹھائے جاتے، سب عباس کی گود میں پلے، مولا اپنے شاگردوں کے لاشیں نہیں اٹھائی جاتے ہیں، سب کو عباس نے تلوار چلانا سکھائی. حسین کا ایک ہی جواب ہوتا ہے، عباس تم تو میرے لشکر کے علمدار ہو، میں علمدار کو کیسے بھیجوں؟ پھر ایک وہ وقت بھی آ گیا جب عباس نے آ کر کہا مولا اب تو مجھے مرنے کی اجازت دے دیجئے، اور حسین کا جواب وہی تھا، تم میرے لشکر کے علمدار ہو تمہیں کیسے اجازت دوں؟ لیکن اس وقت عباس خاموش نہ رہے، پلٹ کے ایک جملہ تو کہہ دیا کہ مولا آقا وہ لشکر رہا کہاں جس کا میں علمدار تھا، میرے سارے پیاسے سپاہی کوثر کے کنارے پہنچ کے میرا انتظار کر رہے. حسین نے کہا نہیں عباس، تم میرے بابا کی نشانی بھی ہو، میں تمہیں اجازت نہیں دے سکتا. اب جو میں نے ایک جملہ ابھی کہا تھا اس جملے کو مکمل کرنے جا رہا ہوں. اب عباس پریشان، کیا کہہ کر آقا سے اجازت لوں؟ اہل بیت پوری دنیا کے مشکل کشا ہیں تو عباس اہل بیت کی مشکل کشا، اور جب اہل بیت، جب خود عباس پریشان تو عباس کا مشکل کشا کون ہے؟ ننی سکینہ. پریشانی کے عالم میں عباس خیمے میں آئے، سکینہ چچا کے پاس آئی، چچا یہ سارے چھوٹے چھوٹے بچے پیاس سے بلک رہے، سب میرے پاس آ کے کہتے ہیں تم مشکل کشا علی کی پوتی ہو، کہیں سے پانی کا انتظام کر دو. چچا میں نے ان سے وعدہ کر لیا اور یہ وعدہ میں نے تیرے بھروسے کیا. چچا کیا تو کہیں سے پانی نہیں لا سکتا؟ عباس کی تو مشکل کشائی ہو گئی، مسئلہ حل ہو گیا. ایک مرتبہ کہا کہ بیٹی سکینہ تیرا چچا تیرا وعدہ پورا کرے، لیکن کیا کروں آقا اجازت نہیں دے رہے. سکینہ نے سنا، کہا چچا اتنی سی بات؟ آج تک بابا نے میری کوئی بات نہیں ٹالی ہے، آئیے میں آپ کی سفارش کرتی ہوں. ایک مرتبہ عباس گود میں سکینہ کو لے کے حسین کے خیمے میں جاتے ہیں. حسین نے یہ منظر دیکھا، عباس کو کچھ کہنا نہ پڑا، حسین امام ہیں، امام وقت ہیں، امام معصوم ہیں، یہ منظر دیکھتے ہی سمجھ گئے. کہا عباس میں سمجھ گیا سکینہ کو لے کے کیوں آ رہے ہو، جاؤ اب میں تمہیں نہیں روکوں گا، لیکن سکینہ بیٹی ابھی تو چچا کی سفارش کر رہی ہے، بعد میں یہی چچا بہت یاد آئے گا، جب رخسار پہ تماچے لگ رہے ہوں گے، جب بدن پہ کوڑے پڑ رہے ہوں گے، اسی چچا کو یاد کر رہی ہو. اور ادھر عباس کو بہت جلدی آقا نے اجازت دی ہے واپس نہ لے لے،
سکینہ کو گود سے اتارا, گھوڑے پہ سوار ہو کے لگانا چاہتے ہیں, حسین نے روک لیا. عباس کہاں جا رہے, گھبرا گئے عباس, کہیں روکا تو نہیں جائے گا. کہا کہ آقا آپ ہی نے تو اجازت دی. کہا وہ اجازت میں نے دی, لیکن تمہیں جا کے زینب سے بھی اجازت لینا. عباس کی ایج ہے 34, زینب ہے 55, 20 سال کا فرق ہے جو ماں اور بیٹے کا فرق ہوتا. خدا اس بہن سے پوچھے جس کا بیٹوں جیسا بھائی اس کے سامنے آ کے کھڑا ہو اور کہے کہ اب مجھے بھی مرنے کی اجازت دیجیے. بوڑھی بہن نے سر سے پیر تک عباس کو دیکھا, گود میں بھی پالا, گودوں میں پالا. کہا عباس اب تم بھی جا رہے ہو, جب کبھی مجھے بابا یاد آتا ہے میں تمہیں کو دیکھ لیا کرتی ہوں. اب زینب باپ کی زیارت کیسے کرے, لیکن جاؤ, نانا کے دین کے خاطر جہاں زینب نے ہر قربانی دی ہے یہ قربانی دینے کو بھی تیار ہوں. بس ایک بات یاد رکھو, ایک دن کوفے میں بابا کے پاس بیٹھی تھی, بابا نے میرے بازوؤں کو دیکھا رونے لگے. میں نے پوچھا بابا آپ رو کیوں رہے ہیں؟ کہا کہ زینب اسی شہر میں ایک دن تو قیدی بن کے آئے گی, آج شہزادی ہے نا, ایک دن قیدی بن کے آئے گی, سر پہ چادر نہ ہوگی, بد دعا نہ کرنا. میں نے بابا سے وعدہ کیا, دل میں خیال آیا جس بہن کا عباس جیسا بھائی ہو کوئی آنکھ اٹھا کے نہیں دیکھ سکتا ہے, لیکن عباس اب تم نہیں جا رہے. زینب کو پتا چلا وہ وقت آ گیا ہے جو بابا نے بتایا تھا, تم نہیں جا رہے, اب زینب قیدی بننے جا رہی ہے, اب زینب کی چادر چھننے جا رہی ہے, لیکن جاؤ خدا حافظ اور عباس چلے. حسین نے پھر روک دی. عباس گھبرا گئے, مولا اب کیوں؟ کہا تلوار لے کے نہ جانا, میں نے تمہیں جنگ کی اجازت نہیں دی ہے, میں نے پانی لانے کی اجازت دی ہے, خالی نیزہ لے کے جانا کہ جس سے دشمنوں کو اپنے سے دور کرتے رہنا. اللہ, دنیا کا ایسا کوئی سپاہی آپ کو نظر آیا جس نے 30,000 کے لشکر کا اکیلا ایک نیزے سے مقابلہ کر کے فرات پہ قبضہ کر لیا؟ کس شان سے عباس جا رہے ہیں؟ میں نے بعض علماء سے سنا کہ جس وقت عباس خیمہ گاہ سے فرات کی جانب جا رہے ہیں, فضہ خیمے کے دروازے پہ کھڑی ہو گئی, ایک مرتبہ آواز دی, شہزادی زینب ذرا جلدی سے یہاں تو آئیے. زینب نے گھبرا کے پوچھا کیا بات ہے, میرا عباس خیریت سے تو ہے؟ کہا کہ شہزادی جب میں آپ کو بابا کے اپنے آقا کے جہاد بتاتی تھی تو آپ کہتی تھی نا کہ کاش میں نے بھی اپنے بابا کو خیبر میں تلوار چلاتے دیکھا ہوتا. آئیے آج آ کے دیکھ لیجیے, عباس تلوار نہیں چلا رہے, ایسا لگ رہا ہے خیبر کے قلعے کو فتح کرنے میرا مولا علی جا رہا. دریا پہ قبضہ کیا, پانی لیا اور واپس آئے. عباس واپس آ رہے ہیں, 30,000 کے لشکر نے عباس کو گھیرے میں لے لیا. عباس نظر نہیں آ رہے, فقط عباس کا علم نظر آ رہا. سکینہ سارے بچوں کو لے کے در خیمہ پہ کھڑی ہے اور کہہ رہی ہے دیکھو میں نے تم سے وعدہ کیا تھا نا, میرا چچا وعدہ پورا کرنے جا رہا ہے, دیکھو میرا چچا وعدہ پورا کرنے جا رہا ہے. جب تک علم جاتا رہا کہا وعدہ پورا کرنے جا رہا ہے, جب علم فرات سے واپس پلٹا سکینہ نے کہا میرے چچا نے وعدہ پورا کر لیا. بچوں سنبھل جاؤ, پانی آ رہا ہے. لیکن یہ کیا, ایک مرتبہ علم دائیں طرف جھکا, ایسا لگا علم گرنے والا ہے. بچے گھبرا گئے, سکینہ بے چین ہو گئی, لیکن علم سنبھل گیا اور آگے بڑھا ایک مرتبہ علم بائیں طرف جھکا, ایسا لگا علم گرنے والا ہے. ایک مرتبہ بچے پھر گھبرا گئے, سکینہ بے چین ہو گئی, علم پھر سنبھل گیا, علم اور آگے بڑھا. ٹوٹے کٹے ہوئے بازوؤں سے عباس نے علم کو سنبھالا, مگر ایک بار سر پہ گرز لگا, مشک سکینہ میں ہرملا کا تیر پیوست ہوا, پانی کیا بہا, عباس کی جان نکل گئی. عباس زمین کربلا پہ آ کے گرے, علم ٹھنڈا ہوا, بچوں نے علم گرتے دیکھا, سکینہ نے یہ منظر دیکھا, ہاتھ سے کوزا پھینک دیا, چیخ کی آواز دی چچا مجھے پانی نہیں چاہیے, واپس آ جا, مجھے پانی نہیں چاہیے. اور ادھر حسین کے کان میں عباس کی آخری سلام کی آواز آئی, کیا کہا, علیک من السلام. حسین نے کمر پکڑ لی, الان انکسرا ظاہری, عباس تم نہیں مرے. حسین کی کمر ٹوٹ گئی, عباس کے سرحانے پہنچے, زمین پہ بیٹھے, عباس کا سر گود میں لیا اور ایک مرتبہ کہا, عباس کو یہ آخری خواہش و وصیت ہے؟ عباس نے کہا, آقا بس ایک خواہش ہے, جب پیدا ہوا پہلی زیارت آپ کے چہرے کی تھی, دل چاہتا ہے آخری زیارت بھی آپ کی کروں, مگر کیا کروں, ایک آنکھ میں تیر لگ چکا ہے, دوسری آنکھ پہ خون
خون جم گیا ہے. مولا اگر میرے بازو سلامت ہوتے, اگر میرے ہاتھ ہوتے, یہ خون خود ہی صاف کر لیتا. آقا بس اتنی زحمت کریں, اب آ کے دامن سے یہ خون پوچھ دیجئے. حسین نے عباس کی دوسری آنکھ سے خون پہنچا. عباس نے آنکھ کھول کے آخری زیارت حسین کی اور حسین نے کہا, عباس اب ایک خواہش میری بھی پوری کرو. تمہاری خواہش تو میں نے پوری کر دی نا, ایک جب سے تم سے سنا ہے ہمیشہ اپنے لیے لفظ آقا سنا ہے, ایک بار حسین کو بھائی کہہ کے مخاطب کرو. عباس چہرے پہ مسکراہٹ آئی, ہونٹوں پہ حسین کے لیے بھائی کا لفظ آیا اور عباس دنیا سے چلے گئے. عباس مارے گئے, حسین علم لے کے آ گئے. علم آ گیا, علم دار نہ آیا. اجرکم اللہ, اجرکم اللہ. خدا بندہ آج تو ذکر بھی اس شہید کا ہوا ہے جس کا لقب ہی باب الحوائج ہے, جس کے نام پہ حاجتیں پوری ہوتی. عباس کے چاہنے والے, عباس کے ماننے والے, خصوصاً جو جو لوگ آج کے مجلس میں شریک ہیں, ان کی تمام حاجتوں کو پورا فرما, ہم سب کو دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما. خداوندہ ہمیں اس قابل بنا کہ جب عباس دوبارہ اس دنیا میں اپنا علم لے کے آئے تو اس علم کے سائے تلے ہم بھی زمانے کے امام کی فوج میں شامل ہو, اور اسی کی خاطر اور ان مظالم کے انتقام کی خاطر اپنی آخری حجت امام زمانہ کے ظہور میں تاجیل فرما. ربنا تقبل منا انک انت السمیع العلیم.